नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल फागुन 24 गते शनिबार, फागुन कृष्ण पक्ष नवमी तिथि, तदनुसार 8 मार्च सन् 2025, नेपाल सम्बत 1145, आज अन्तर्राष्ट्रिय महिला दिवस। आज राजधानीबाट प्रकाशित हुने सबैजसो दैनिक पत्र पत्रिकाहरूले अन्तर्राष्ट्रिय महिला दिवसका प्रसंगहरूलाई पनि प्राथमिकता दिएर सामग्रीहरू प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौं। गोर्खापत्रको अग्रपृष्ठमा अबको अभियान अर्थपूर्ण सहभागिता शीर्षकमा खबर प्रकाशित छ। यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता, यत्रै तास्तु नपूज्यन्ते सर्वास्तत्राफला क्रिया। जहाँ स्त्रीको पूजा हुन्छ त्यहाँ देवताको वास हुन्छ, जहाँ स्त्रीको पूजा हुँदैन वा सम्मान हुँदैन त्यहाँ गरिएका सम्पूर्ण असल कर्म पनि निष्फल हुन्छन् भनिए जस्तै वास्तवमै नेपाली महिला आन्दोलन सफलताको नवीन अध्यायतर्फ उन्मुख छ, जसले समानता र समतामूलक समाज निर्माण गरी आर्थिक समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ प्रेरणादायी अग्रसरता लिइरहेको छ। यही परिवेशमा आज 115 अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। नेपाली राजनीतिक आन्दोलन, सामाजिक रूपान्तरण र आर्थिक समुन्नतिका चरणबद्ध क्रान्तिमा आधा आकाश ढाकेका महिलाको समान र संघर्षपूर्ण सहभागितासँगै देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भयो। गणतन्त्र स्थापनासँगै महिला आन्दोलनले नयाँ उचाइ लियो। नेपाली महिला आन्दोलनले संविधानतः राज्यका तीनवटै तहमा 33% सहभागिता सुनिश्चित गर्यो। अब निर्णायक भूमिका अर्थपूर्ण सहभागिताको अठोटका साथ राष्ट्रको समृद्धि, समुन्नति र आर्थिक विकासमा महिला आन्दोलन अघि बढ़दैछ। राज्य संचालनको सर्वोच्च निकाय मन्त्री परिषदमा पहिलो पटक विक्रमसम्म 2015 आम निर्वाचनमा निर्वाचित भएर 2016 जेठ 13 गते उपमन्त्री र त्यही वर्ष असार 18 गते सहायक मन्त्री हुनुभएकी द्वारिका देवी ठकुरानीबाट प्रारम्भ भएको सत्ता संचालनको सहभागिता 7 दशकपछि संघीय सरकार, प्रदेश सरकार र देशभरिका स्थानीय तहमा संख्यात्मकसँगै गुणात्मक नेतृत्वका रूपमा विकास भएको छ। देशको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्की, पहिलो सभामुख ओनसरी घरतीदेखि राजनीतिकसँगै सामाजिक, आर्थिक क्षेत्र, निजामती सेवादेखि हरेक क्षेत्रको नेतृत्वमा महिला पुग्नु भएको छ। यद्यपि प्रथा, परम्परा, गरीबी जनित अवस्थाले बहुसंख्यक नेपाली महिलाको अवस्था कमजोर छ। श्रमिक महिलाको ज्याला उचित मूल्याङ्कित छैन। राजनीतिक आन्दोलनमा 4 दशकभन्दा बढ़ी समयदेखि सक्रिय नेताहरू नेपाल कम्युनिष्ट पार्टी एमाले उपाध्यक्ष अष्टलक्ष्मी साक्य, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र पहिलो सभामुख एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी नेता ओनसरी घरती मगरले संविधानले 33% महिला सहभागिता सुनिश्चित गरे पनि अबको अभियान निर्णायक भूमिका र अर्थपूर्ण सहभागितामा केन्द्रित भएको बताउनुभयो। कांग्रेस सहमहामन्त्री उपाध्यायले भन्नुभयो, राज्यका तीनवटै संरचनालाई सहभागिता सुनिश्चित भएको छ, अरू तहमा पनि संरचनागत रूपमा सहभागिता सुनिश्चित भएको छ। समानताका सन्दर्भमा हामी बराबरी हौं मान्यता स्थापित हुँदैछ। उहाँले यसलाई अझै पनि अर्थपूर्ण सहभागिता मान्न नसकिने बताउनुभयो। उहाँले विद्यमान सामाजिक कुरीति, महिला हिंसा अन्त्य गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले संविधानको कार्यान्वयन पक्षको समीक्षा गर्ने र कमजोरीका सन्दर्भमा बहस मार्फत निष्कर्षमा पुगेर अगाडि बढ़ने बताउनुभयो। उहाँले भन्नुभयो, अबको आन्दोलन निर्णायक भूमिकामा महिला सहभागिता र अर्थपूर्ण सहभागिताका लागि हो। महिला आन्दोलनको सकारात्मक सोच निर्माण गरी रूपान्तरण हासिल गर्नुपर्छ। अबको अभियान अर्थपूर्ण सहभागिता शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। फेरि पनि महिला दिवसकै प्रसंग। आजको अन्नपूर्ण पोस्टले कर्मशील महिलाका पाइला उद्यमतिर शीर्षकमा महिला सशक्तिकरणका विषयवस्तुहरूलाई प्राथमिकता दिएर आज प्रकाशन गरेको छ। अग्रपृष्ठमा कमलरीदेखि उद्यमीसम्म शीर्षकको खबर प्रकाशित छ। 8 वर्षको बच्चाले के काम गर्न सक्छ? घरमा खाना पकाउन, लुगा धुन, घाँस दाउरा गर्न वा मेलापात जान। बुझ्नेले सोझै अनुमान लगाउन सक्छन्, यो उमेरको बच्चाले माथिका कुनै पनि काम गर्न सक्दैनन्, किनभने यो बेला त विद्यालय जाने र रमाउने उमेर हो। बुवा आमा र परिवारको अपार माया पाउने बेला हो। अरूको सहारामा दैनिकी गुजार्नुपर्ने कलिलो उमेर हो। तर शान्ता चौधरीले न स्कूल जान पाउनुभयो न त परिवारको अपार माया नै। बच्चाहरूले जे गर्न सक्दैनन् त्यही काम गर्न विवश हुनुभयो, त्यो पनि 8 वर्षको कलिलो उमेरमै। एक दिन होइन, 1 वर्ष होइन, 18 वर्षसम्म जमीनदारको घरमा कमलरीको कष्टपूर्ण जिन्दगी गुजार्नुभयो। 8 वर्षको काँचो उमेरदेखि 26 वर्षको जवानी हुँदासम्म उहाँ 10 जना जमीनदारको घरमा कमलरीको रूपमा काम गर्न बाध्य हुनुभयो। जिसमिसे बिहानदेखि रातीसम्म श्रम गर्नुभयो। जति श्रम गरे पनि श्रमको मूल्य भने थिएन, सम्झिँदा पनि आङसिरिङ हुने गरी उहाँको कमलरी जिन्दगी बित्यो। आफू मात्र होइन, परिवारै जमीनदारको घरमा काम गर्थे। बुवा आमा, 1 दाई र 6 जना दिदी बहिनीले वर्षौंसम्म कमलरी जीवन बिताएको उहाँले सुनाउनुभयो। पूर्व कमलरीको विगतको परिचय त छँदैछ, तर आजभोलि शान्ताको परिचय लोभलाग्दो तरिकाले फेरिएको छ। बाल्यकालमा पढ्न पाउनु भएन, उहाँको पढ्ने दृढ इच्छालाई उमेरले छेकेन। 36 वर्षको उमेरमा कक्षा 8 विद्यालय भर्ना हुनुभयो। पाको उमेरमा विद्यालय छिर्नु भए कि उहाँ 45 वर्षको उमेरमा समाजशास्त्रमा स्नातक तह 3रो वर्षमा पढ्दै हुनुहुन्छ। उहाँ पूर्व सांसद समेत हुनुहुन्छ। नेकपा एमाले पहिलो संविधान सभा निर्वाचनमा समानुपातिकतर्फ सांसद बनाएपछि उहाँको चर्चा एकाएक चुलियो। कमलरीदेखि सांसदसम्मका शब्दहरूले धेरैका सामाजिक सञ्जाल रंगिए, अखबारका पाना भरिए। कमलरी जीवनबाटै उठाएर उहाँलाई नेकपा एमाले पहिलो पटक संसदको यात्रामा हिँडाएको थियो। शान्ता पार्टीको पोलिट ब्यूरो सदस्य हुनुहुन्छ। राजनीतिक, सामाजिक र उद्यमीको क्षेत्रमा उहाँको गर्विलो छवि छ। कुनै बेला चारैतिरबाट हेपिनु भएकी उहाँ देशको शान बनेर उभिनु भएको छ। सबैले गर्व गर्ने साहसी महिलाको रूपमा बेग्लै पहिचान बनाउनु भएको छ। महिला हुनु त शान्ता जस्तो भनेर उदाहरण पनि बन्नु भएको छ। कमलरीदेखि उद्यमीसम्म शीर्षकको यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकबाट एसईई तयारी गर्न विद्यार्थी शिक्षकको स्कूलमै बास शीर्षकको खबर लिँदैछौ। कक्षा कोठाभित्र चकटी, बिस्तरा र कापी किताबको चाङ छ। झोला पानी खाने गिलास र भात खाने थाल पनि त्यही छ। कक्षा कोठामा डेस्क बेन्च छैन, बरू खाट राखिएको छ, जहाँ कोही विद्यार्थी पढ़िरहेका हुन्छन्, कोही लेखिरहेका। मालारानी गाउँपालिका 9 गोखुम्बा अर्घाखाँची सिमे देउराली स्थित सूर्य माध्यमिक विद्यालयका 48 विद्यार्थी मंगसिर 10 देखि स्कूलमै बसेर एसईई को तयारी गरिरहेका छन्। उनीहरूले घरबाटै विस्तारा ल्याएका छन्, त्यही सुत्छन्, बिहान 4 बजे उठ्छन्, फ्रेश भएपछि कापी किताब समात्छन्। कुन बेला के पढ्ने भन्ने तालिका स्कूलले बनाइदिएको छ। जस्तो बिहान 6 देखि 9 बजेसम्म अंग्रेजी, गणित र विज्ञान विषय पढ्छन्। 10 देखि 4 बजेसम्म कक्षाको रूटीन अनुसार पढ़ाइ हुन्छ। दिउँसो 7:15 देखि 7:30 बजेसम्म फेरि गणित पढ्छन्। 10 बजेसम्म अरू विषयको तयारी गरेपछि उनीहरू सुत्छन्। बिहान चियापानी, 9:30 बजे खाना, दिउँसो 1 बजे खाजा र बेलुका 7:30 बजे खाना खाने समय निर्धारण गरिएको छ। प्रधानाध्यापक डुक प्रसाद पौडेल सहित विषयगत 7 शिक्षक पनि राति स्कूलमै बस्छन्। शिक्षक विद्यार्थीले समूहमै खाना खान्छन् र आफ्नो थाल आफै माछन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम छेत्री, खाद्यान्न, तरकारी, पानी, दाउराको बन्दोबस्त, विद्यार्थीको रेखदेखदेखि सबै व्यवस्थापनको काममा खटिनु भएको छ। यसई तयारी गर्न विद्यार्थी शिक्षकको स्कूलमै बास शीर्षकको यो खबर आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र सफलतापूर्वक अघि बढ़ेको बताउनु भएको छ। हिजो कर्णाली प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र आवश्यकता अनुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले जनताको बलिदान र संघर्षका आधारमा निर्मित नेपालको संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको अवसर प्रदान गरेकाले यसको रक्षा, कार्यान्वयन तथा देश र जनताको हितमा आवश्यक संशोधन सरकारको कर्तव्य भएको बताउनुभयो। उहाँले व्यक्तिको सर्वोच्चता भन्दा पनि नागरिक सर्वोच्चता रहने प्रणाली ल्याइएको र यसमा राष्ट्रिय स्वाभिमानको प्रबन्ध गरिएको उल्लेख गर्दै भन्नुभयो, जन्मदै कोही श्रेष्ठ र कोही रैती हुने प्रणाली सदाका लागि अन्त्य गरेका छौं। नागरिक सर्वोच्चता सबैभन्दा माथि, प्रधानमन्त्री शीर्षकको यो खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। विद्यार्थी पलायन रोक्न समयानुकूल शिक्षा उपशीर्षकमा गोर्खापत्रबाट यो खबर लिँदैछौं। प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयहरूले समयानुकूल विषयलाई प्राथमिकता दिएर विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्नु सुझाव दिनुभएको छ। उहाँले बेरोजगार बढ़ाउने शिक्षाको आवश्यकता छैन भन्दै सबै विश्वविद्यालयले प्रविधि मैत्री, खोज अनुसन्धानमूलक र विदेश पलायन हुनबाट रोक्ने विषय तथा कार्यक्रमहरू सञ्चालन गर्न जोड़ दिनुभयो। सड़कमा मच्छिदैमा राजतन्त्र फर्किँदैन शीर्षकमा गोर्खापत्र बाटै अर्को खबर लिँदैछौ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राजावादी सड़कमा मच्छिदैमा राजतन्त्र नफर्किने प्रश्न पार्नु भएको छ। फागुन 21 गतेका मन्त्री परिषद बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै मन्त्री गुरूङले इतिहासको गर्वबाट मिल्काएको राजसत्ता फर्किन्छ भन्नु लोकतन्त्र र जनविरोधी कार्य भएको उल्लेख गर्नुभयो। मन्त्री गुरूङले नेपाल जस्तो देश भएकै कारण 250 वर्षसम्म राजाले शासन गर्न पाएको बताउनुभयो। उहाँले भन्नुभयो, राजतन्त्र फालिएपछि नयाँ व्यवस्था आएपछि राजपरिवार सबै जेलमा बस्नुपर्ने, सबै सम्पत्ति हरण गर्नुपर्ने भए पनि पूर्व राजाका परिवारलाई ससम्मान राखेका छौं। राज्यले सुरक्षा दिएर राजा महाराजा बसेकै नागार्जुन दरबारमा राखिएको छ। उनले अहिलेको व्यवस्था र दलप्रति कटाक्ष गर्दै शासनमा फर्किन्छु भन्दैछन्। यस्तो भन्नु आफ्नो हैसियत भूलेको हो, दलले गरेको उदार व्यवहार बिर्सेको हो। सड़कमा मच्छिदैमा राजतन्त्र फर्किँदैन शीर्षकको यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा डंकी रूटको कथा, न सन्तान साथमा न पैसा हातमा शीर्षकको खबर लिँदैछौ। बापीकोट गाउँपालिका तीन स्थित दहगाउँमा विवाहको कार्यक्रम धूमधामसँग चलिरहेको थियो। एकातिर दुलहा दुलहीलाई टिकाटालो लगाउने अनि आशीर्वाद दिनेको लाइन, अर्कोतिर नाचगानको उल्लास। यही बेला गीत सुनियो, गिद्धैले खायो हेर गाई मर्योको सिनो, अमेरिका पठाउनु होला बैरागीको चिनो। यही गीतको लाइन काफी छ रूकुम पश्चिममा अमेरिकी मोह कति छ भनेर बुझ्न। रूकुम पूर्व र पश्चिममा सायदै कुनै यस्तो गाउँ होला जहाँका तन्नेरी लाखौं रूपियाँ बुझाएर अवैध बाटोबाट अमेरिका छिरेका नहुन्। अनेक दलाललाई किस्ता किस्तामा पैसा बुझाएको वा दर्जनौं देशको सीमा अवैध रूपमा छिचोलेका, अमेरिका छिरेर अध्यागमन हिरासतमा बसेका, बीच बाटोबाटै फर्काइएका वा अमेरिका छिरेर पनि डिपोर्ट भएकाहरूको कथा प्रत्येक गाउँमा सुन्न पाइन्छ। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उहाँले गैर कानूनी आप्रवासीका सम्बन्धमा कड़ा नीति लिनुभएको छ। त्यसको प्रभाव भने रूकुम पूर्व र पश्चिमका गाउँ गाउँसम्म परेको छ। लाखौं रकम खर्चेर अमेरिका हिँडेका वा पुगेका आफ्ना सन्तानहरू डिपोर्टमा पो परिहाल्छन् कि भन्ने चिन्ता अभिभावकमा देखिएको छ। बाफीकोट तीनका जगत छेत्री परिवर्तन नामले 31 वर्षकी ठूली छोरी र 4 वर्ष अघि र 18 वर्षका छोरा हालै अमेरिका पुगेको बताउनुभयो। उहाँकी 25 वर्षीय कान्छी छोरी पनि 5 महिना अघि अमेरिका पुगेर जेलमा छिन्। ठूली छोरी अमेरिका पुगेर कमाउन थालेपछि बाँकी छोराछोरीले पनि उता जान कर गरे। उहाँले भन्नुभयो, अहिले 41 दिन जेल बसेर निस्केको छोरो र थुनामा रहेकी छोरीको अवस्था के कसो हुने हो भन्ने डर छ। सबैतिर अमेरिकाले फर्काउँछ भन्छन्, त्यसो भयो भने त हामीलाई मर्नु न बाँच्नुहुन्छ। डंकी रूटको कथा, न सन्तान साथमा न पैसा हातमा शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा मूल खबरका रूपमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो छ है आन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा आन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है आन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा त्रिभुवन विश्वविद्यालयका रेक्टर र डीनको कार्यकक्षमा तोडफोड शीर्षकको खबर प्रकाशित छ। विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा रेक्टर र डीनको कार्यकक्षमा हिजो तोड़फोड़ गरेका छन्। स्नातक तह दोस्रो र तेस्रो वर्ष तथा स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा तालिका सार्नुपर्ने माग राख्दै आइरहेको नेभी संघका कार्यकर्ताले त्रिविका रेक्टर प्राध्यापक डाक्टर खड्ग केसी र विज्ञान प्रविधि संस्थानका डीन शंकर खनालको कार्यकक्षमा तोड़फोड़ गरेका हुन्। उनीहरूले रेक्टर र डीनको कार्यालयमा रहेका टेबल, कुर्सी, दराज सिसा लगायतका सामग्री फुटाएका हुन्। यो खबर नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको राजधानी दैनिकमा श्रीमानले अर्कै विवाह गरेपछि आत्महत्या शीर्षकको खबर प्रकाशित छ। गैर कानूनी बाटो हुँदै दलालको प्रलोभनमा परि कुवेत पुगेकी एक महिलाले आत्महत्या गरेकी छिन्। कुवेत स्थित रिघाईमा कार्यरत सिन्धुपाल्चो घर भएकी निर्मला दोङ तामाङले आत्महत्या गरेकी हुन्। कुवेतमै कार्यरत रहेका सामाजिक अभियन्ता घनश्याम थापा मगरका अनुसार निर्मलाले गत 18 फेब्रुअरीमा आत्महत्या गरेकी हुन्। घरेलु कामदारका रूपमा कार्यरत उनले दुवैमा रहेका श्रीमानले अर्कै केटीसँग लिभिङ टुगेदरमा बस्न थालेपछि आत्महत्या गरेको हुन सक्ने अभियन्ता थापा मगरले बताउनु भएको खबर आजको राजधानी दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा जेठो बैंकी सबल डीसीईओ शीर्षकको खबर प्रकाशित छ। बैंकिङ क्षेत्रमा महिलाको वर्चस्व बढ़न थालेको छ। समग्र बैंकिङ क्षेत्रमा कुल जनशक्ति मध्ये करिब 40% आसपासमा महिला रहेको अनुमान छ। महिला बैंकको फ्रन्ट डेस्कमा मात्र सीमित छैनन्, व्यवस्थापनको माथिल्लो नेतृत्व तहसम्म पुगेर बैंकको बागडोर सम्हाल्न थालिसकेका छन्। यसको एक उदाहरण हुन् सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत डीसीईओ समता पन्त भट्ट। उहाँ नेपाली बैंकिङ क्षेत्रमा उपल्लो तहमा पुग्न सफल महिला हुनुहुन्छ। उहाँले बैंकिङ क्षेत्रमा 2 दशक अवधि बिताइसक्नु भएको छ। यसमध्ये विगत 5 वर्षदेखि मात्रै डीसीईओको जिम्मेवारी निभाउँदै आउनु भएको छ। नियामक निकाय नेपाल राष्ट्र बैंक भन्दा अघि नेपाल बैंक सञ्चालन भएको थियो। बैंकिङ क्षेत्रकै इतिहास बोकेको यो पहिलो वाणिज्य बैंकमा नै उनै पन्तले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको भूमिका समेत निभाउन सफल हुनुभयो। तत्कालीन बैंकका सीईओ कृष्ण बहादुर अधिकारीको कार्यकाल समाप्त भएपछि सञ्चालक समितिको बैठकले सीईओ नियुक्त नभएसम्मका लागि पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको नागरिक दैनिकमा बाल विहेको बोझ बालिकामा उमेर विश्वारीकी पारी शीर्षकको खबर प्रकाशित छ। म कक्षा 9 पढ्दै थिए, विवाह गर्ने उमेर पनि भएको थिएन, तर परिवारसँग मेरो पढ़ाई खर्च धान्ने अवस्था भएन। त्यही बेला बिहे भयो। बिहे भएपछि पढ्न नसकेकाले रोजगारी पाइएन। विवाहपछि विभिन्न समस्या भोग्नु परिरहेको छ। यो भनाई सिराहा गोलबजारकी सुनिता नाम परिवर्तनको हो। उहाँ अहिले 28 वर्षमा हिँड्दै हुनुहुन्छ। आमा बुवाले सानै उमेरमा बिहे गरेर जसको साथमा पठाए ती जड्या निस्किए। पतिले रक्सी खाइरहने आर्थिक अवस्था पनि निकै दयनीय रहेछ। उहाँले भन्नुभयो पढ़ने चाहना त थियो, त्यस्तोमा कसरी पढ़ाई गर्नु। बिहान बेलुकाकै छाक धान्न पनि निकै कठिन बन्यो। उहाँले अहिले पनि दैनिक जालादारीबाट घर चलाउँदै आउनुभएको छ। 3 छोराछोरीको पढ़ाई खर्च र दैनिक व्यवहार चलाउन उहाँलाई धौधौ परिरहन्छ। नागरिक दैनिकबाटै आन्दोलनमा अघि अधिकारमा सधैं पछि शीर्षकको सामग्री लिँदैछौ। भोजपुरको कुलुङ मजुवा बेसीमा जन्मिनु भएकी योगमाया नेउपानेले तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरलाई 1993 काठमाडौँमा भेट्नुभयो। सत्य धर्म भिक्षाको नाममा योगमायाले महिलाहरूको हितका निम्ति कल्याणकारी सामाजिक सुधार, रणशाही अत्याचारको अन्त्य र पुरोहितवादको अमानवीय चलन, खारेजी सहितका समाज परिवर्तनका लागि 268 माग राख्नुभएको थियो। ती माग पूरा गर्ने आश्वासन दिइयो तर पूरा भएन। बरु काठमाडौँमा 1997 माघमा 4 युवालाई मृत्युदण्ड दिएपछि राणा शासन र शासक विरूद्ध असन्तुष्टि जनाउँदै 1998 असारमा योगमायासहित 68 अरूण नदीमा हाम फालेर मृत्युवरण गर्नुभयो। सोही विद्रोहलाई नेपालको महिला आन्दोलनको शुरूआत भयो भन्न सकिन्छ। संविधान निर्माणमा महिलाका योगदान सम्बन्धी अध्ययन। बाल विधवा योगमायाले दोस्रो विवाह वर्जित गर्ने समाजलाई चुनौती दिँदै विद्रोह गर्नुभएको थियो। 104 लामो राणा शासनको अन्त्यका लागि 2003 रघुपति जुटमिलबाट शुरू भएको आन्दोलन होस् वा प्रजातन्त्र पुनस्थापनाका लागि भएको शान्तिपूर्ण विद्रोह नै किन नहोस्, माओवादीले सञ्चालन गरेको 10 सशस्त्र संघर्षमा समेत महिलाहरूको महत्वपूर्ण भूमिका र सहभागिता थियो। 2062-63 सालको जनआन्दोलनमा पनि महिलाहरूको सहभागिता र भूमिका अतुलनीय छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय आजलाई सकिएको छ। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।